नमस्कार, म आदित्य दाहाल, फ्रिडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। आज हामी पत्रकार विरूद्ध हुने दण्डहीनताको निरन्तरता र 2052 सालमा शुरू भएको सशस्त्र द्वन्द्वकाल, त्यसपछिको वृहत शान्ति सम्झौतापछि विभिन्न आन्दोलनका क्रममा मारिएका पत्रकारहरूको परिवारका कथाहरू सुनाउन लागिरहेका छौ। त्यसअघि एउटा सानो चर्चा गरौं। नेपालमा पछिल्ला दशकहरू प्रेसका लागि असुरक्षित रहेको छ। असुरक्षित प्रेसले राज्यप्रतिको खबरदारीको भूमिका निर्वाह गर्न सकेको छैन। नेपालमा पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रता उल्लंघनका हजारौं घटना भएका छन्। पत्रकार संचारकर्मी मारिएका छन्, थुप्रै पत्रकार संचारकर्मी घाइते भएका छन्। तर यी घटनाहरू कानूनको दायरामा कमै मात्रामा आएका छन्। यो दण्डहीनताको अवस्था हो। नेपालमा दण्डोत्तर कालमा समेत दण्डहीनता कायम रहनुले राज्यका निकाय प्रतिको जनविश्वास कम हुँदै गएको प्रमाणित हुन्छ। यस्तो द्वन्द्वकालीन समयमा हत्या गरिएका तथा बेपत्ता पारिएका घटनाको तत्काल छानबिन गरिनु आवश्यक छ। हरेक पटक जब पत्रकार संचारकर्मीमाथि आक्रमण हुन्छ, धम्की दिइन्छ, उसको हत्या गरिन्छ या दुर्व्यवहार गरिन्छ र त्यस्ता घटनाको अनुसन्धान हुँदैन भने त्यो थप हिंसाका लागि निमन्त्रणा हो। 2052 सालदेखि हालसम्मको अवधिमा हत्याको सूचीमा समेटिएका 23 जना पत्रकार संचारकर्मीहरू मध्ये डी कौडिन्य, नवराज शर्मा बसन्त गरी 13 जना 2063 मंगसिर 5 अर्थात शान्ति सम्झौता भन्दा पहिले माओवादी सशस्त्र द्वन्द्वकालमा मारिएका हुन्। जेपी जोशी, देवी प्रसाद धिताल गरी 10 जनाको हत्या शान्ति सम्झौता पछि विभिन्न आन्दोलनका क्रममा तथा संक्रमणकालीन तरल राजनीतिक परिवेशमा भएको हो। यस आधारमा द्वन्द्वोत्तर कालमा पनि पत्रकार संचारकर्मी मारिने र दोषीले उन्मुक्ति पाइरहने कार्यबाट दण्डहीनताले निरन्तरता पाइरहेको देख्न सकिन्छ। यिनै विषयमा पीड़ित पत्रकारका परिवारले अहिलेसम्म न्याय नपाउँदाको पीड़ा, अभिभावक गुम्दाको पीड़ा के कस्तो छ त भन्ने विषयमा समेटिएको पडकास्ट हामीले प्रस्तुत गरेका छौं। आज हामीसँग हुनुहुन्छ सबु शर्मा। उनी कालीकोट जिल्लाका पत्रकार नवराज शर्मा बसन्तकी छोरी हुन्। कदम साप्ताहिकका प्रकाशक र कर्णाली सन्देशका प्रधान सम्पादक रहेका बसन्त राजकोट स्थित बढीमालिका माध्यमिक विद्यालयका शिक्षक पनि थिए। बसन्तको माओवादीले घरबाटै अपहरण गरेर लगेका थिए। माओवादीको हित विरूद्ध हुने गरी समाचार प्रकाशित गरेकाले माओवादीले 2059 वैशाख 19 गते उनको हत्या गरेको थियो। हालसम्म पनि कहीँ कतै कुनै उजुरी दर्ता गरिएको छैन। शान्ति प्रक्रिया बिथोलिने नाममा विगतका प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि नबढाएको स्थानीय पत्रकारको आरोप छ। स्थानीय प्रहरीले हालसम्म पनि अनुसन्धानमा रुचि देखाएको छैन, फलत अनुसन्धान हुन नसक्दा मुद्दा चल्न पनि सकेको छैन। यसै विषयमा आफ्नो अभिभावक गुन्दाको पीड़ा के कस्तो छ त सुनौ। उनै स्वर्गीय पत्रकार नवराज शर्मा बसन्तकी छोरी सबु शर्माबाट।
मेरो बुवाको कुरा गर्नुपर्दा, क्लास 3 हुँदाखेरि बल्ल थाहा पाए कि मेरो बुवालाई चाहिँ यसरी किडन्याप गरेर 19 किडन्याप गरेर मारिएको रहेछ भन्ने कुरा चाहिँ मैले क्लास 3 थाहा पाएँ। तर त्यो बेलामा चाहिँ हामी कहाँ थियौँ भन्दाखेरि, हामी दुईटा दिदी अनि म अनि मेरो भाइ, त्यसले गर्दाखेरि त्योभन्दा अगाडि पनि धेरै अब बुवाको डेथ भइसकेपछि चाहिँ दिदीलाई कैलाली राख्ने क्रममा पनि यातना दिएको यताउति कुराले गर्दाखेरि चाहिँ मेरो आमाले हामीलाई स्टल राख्ने क्रममा अब पैसाको अभावले यताउति गर्दाखेरि चाहिँ एसओएसमा लहर राख्नु भयो भाइ र मलाई। त्यसपछि हामी त्यहाँ बस्दै गयौँ अनि त्यसपछि पत्रिका पढ्ने बानी भइरहेको भएर चाहिँ कस्तो भन्दाखेरि, अब तिम्रो बाबा खोइ भन्दाखेरि डेथ के हो भन्ने कुरा नै त्यति थाहा थिएन होइन, त्यति इनोसेन्ट त्यो सानो टाइममा। अनि पछि मर्यो भनिदिन्थ्यौँ कि हामीले। अनि पछि 3 क्लासमा गएपछि एक दिन एउटा न्युज पेपरमा पढ्दाखेरि खबरदार भन्ने पत्रिकामा चाहिँ हामीले न्युज देख्यौँ कि मेरै भाइको नाम छ, मेरै दिदी, मेरै आमाको नाम छ, ए हाम्रो बुवालाई त यसरी पो मारेको रहेछ भन्ने कुरा बल्ल थाहा हुन है। अनि त्यसपछि त्यतिकै भयो। अझै 7 जाँदाखेरिसम्म पनि हुन्छ नि डेथ के रहेछ जस्तो नलाग्यो। अनि त्यसपछि 3 भयो, 4 भयो, 5 हुँदाखेरि चाहिँ अल अफ अ सडन मेरो आमाको पनि डेथ भयो। त्यसपछि अब यो के हो कसो थाहा नपाए, अब किन भन्दा कालीकोट जिल्लाबाट धेरै टाढा होइन, अनि त्यसले गर्दाखेरि अब यो कसरी मारिएको हो के हो भन्ने कुरा चाहिँ मलाई पनि अलिकति चासो भइसकेपछि यो डक्टर बन्छु भन्ने मेरो पनि एम थियो होइन। त्यसपछि चाहिँ मैले मेरो एम चेन्ज गरेर अब ल पढ्छु अनि त्यसपछि यहीँबाट केही चाहिँ सुरु गर्नु पर्ला भनेर मैले ललाई लिएँ। अनि पछि अब यो 10 भयो 12 सम्म हामी एसओएसमै थियौँ, त्यसपछि चाहिँ ब्याचलरमा ल पढ्नको लागि काठमाडौँ आउनु पर्यो। यहाँ आउँदाखेरिमा चाहिँ अब मैले ठ्याक्क मेरो बुवा आमा हुनुको इम्पोर्टेन्स चाहिँ के रहेछ लाइफमा भन्ने कुरा बल्ल देख्न आयो होइन। त्यसपछि अब कसैको कहाँ आउने के आउने भन्दाखेरि म चाहिँ यो ठ्याक्कै टाइममा मैले यो स्पिच दिन पाएँ, त्यसको लागि म फ्रिडम फोरममा थ्याङ्क यू पनि भन्न चाहेँ। बिकज पास्ट 6 मन्थ्स ब्याक म चाहिँ आइडेन्टिटी क्राइसिस भन्ने एउटा प्रब्लममा थिएँ के, अब यो को के हो, के भइरहेछ, नाटक हो कि के हो, कसरी लाइफ चलिरहेको छ यार, म कसरी अगाडि बढ्छु होला भन्ने कुरा एकदम टाउको खाने। कसैको अन्टी आयो भने किन आयो, कसैको बाबुआमा छ भने यसको बाबुआमा छ यो किन मेरो अगाडि यस्तो हिरो पल्टेको होला जस्तो लाग्ने मलाई चाहिँ है। साह्रै त्यो 6 महिनामा चाहिँ एकदमै मलाई गाह्रो भएको थियो होइन। अनि त्यसपछि कस्तो भन्दाखेरि कलेजहरूमा अथवा बाहिर कतै केही घटना घटिहाल्यो भने पनि अब कसलाई ल्याएर मेरो उसमा कसले बोलाउने होला भन्दाखेरि पनि मान्छे छैन, जहाँ पनि आफै गर्नुपर्ने होइन। यसले गर्दाखेरि अब हामी जति भाइ बहिना छौँ सबैले आफ्नै तरिकाले इन्डिभिजुअली स्ट्रगल गर्नु परिरहेको छ होइन। अब यसमा पोजिटिभ पार्ट चाहिँ वी आर इन्डिपेन्डेन्ट बाई आवर ओन होइन, तर नेगेटिभ पार्ट इज एकदम क्रिटिकल अवस्थामा देयर इज नो वान टु सपोर्ट। अनि त्यसले गर्दाखेरि बुवा नभएको कारणले गर्दाखेरि यतिसम्म स्ट्रगल गरिरहनु परेको छ भन्ने भइरहेको छ होइन। त्यही पनि अहिले खोज तलासीको कुरा यो त भइरहेको छ टाइम एन्ड अगेन, अब मैले सुन्दै आएको 10 इयर्स भइसक्यो, अब यस यता ट्रान्जिसनल जस्टिस अब के कुराको छ होइन, तर अझै पनि मलाई थाहा छैन कि हु किल माई फादर भन्ने कुरा है। तर पनि अब यहाँनिर अब के भन्न चाहन्छु भन्दाखेरि फ्रिडम फोरमले एडभोकेट गरिरहनु भएको छ होइन, म आफै पनि ल पढिरहेको छु, आई विल ट्राई माई बेस्ट, साथै अब यति हामीले भनिसक्दाखेरि हाम्रो कुरा पनि ठाउँमा पुग्छ होला, छिटै खोज तलासी हुन्छ होला।
त्यस्तै आज हामीसँग हुनुहुन्छ स्वर्गीय पत्रकार देवी प्रसाद धिथालकी छोरी मनिषा धिथाल। रेडियो तुलसीपुरका अध्यक्ष धिथालको 2067 साउन 6 मा हत्या भएको थियो। संसार व्यवसायका अतिरिक्त अन्य व्यवसायमा पनि आबद्ध धिथालको अज्ञात समूहले हत्या गरेको थियो। परिवारका कसैबाट उजुरी दर्ता नभए पनि घटनाको भोलिपल्टै इलाका प्रहरी कार्यालय तुलसीपुर स्वयंले आफ्नै जानकारीका आधारमा एफआरआई दर्ता गरी अनुसन्धान प्रक्रिया शुरू गरेको थियो, तर अहिले अनुसन्धान प्रक्रिया रोकिएको अवस्थामा छ। दितालको हत्या सम्बन्धी फाइल अहिले बन्द अवस्थामा छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार धिताल हत्या सम्बन्धी फाइल जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय र नेपालगंज स्थित सीआईबीले मगाएर अध्ययन गरी फर्काइदिएको छ। आफ्नो स्वर्गीय बाबुलाई सरकारले छिटो भन्दा छिटो न्याय दिनुपर्ने माग राख्दै छोरी मनिषा धिताल बुबालाई यसरी सम्झिन्छिन्।
देवी प्रसाद धिताल हेमराज जो विभिन्न सामाजिक संस्थामा राजनीतिक र व्यवसाय गर्ने एउटा चर्चित व्यक्ति हुनुहुन्थ्यो, उहाँले धेरै सामाजिक संघ संस्थाको नेतृत्व गर्ने भएको थियो। बिना कुनै कारणले सुनियोजित तरिकाले उहाँको हत्या गरियो। 2067 साउन 6 गते उहाँको हत्या गरियो। मेरो बाल्यकाल हल्का सम्झिँदा चाहिँ म चाहिँ त्यो बेला यहाँ काठमाडौँमै पढिरहेको थिएँ। ठ्याक्क हामी चाहिँ इन्डिया गएर आएको थियौँ। इन्डिया गएर घुम्ने क्रममा मम्मी बहिनी म अनि ड्याडी इन्डिया घुम्ने क्रममा आएको थियौँ। अनि त्यहाँ चाहिँ एकजना अङ्कल भनौँ उहाँहरूले पहिला मैले चाहिँ स्टोरी सुनेको पहिला हिराहरू सुनहरू चाहिँ सरदारकोबाट चाहिँ उहाँहरूले चोरेर ल्याउनु भएको रहेछ। अनि मेरो बाबाले त्यो फिर्ता गर्ने क्रममा चाहिँ इन्डिया जानुभयो अनि त्यो अङ्कललाई त्यही काम लगाइदिनु भयो। अनि त्यसपछि हामी इन्डिया गएको बेला पनि अनि मेरो ड्याडीको मेरो बाबाको मेरो मम्मीको खुट्टा ढोगेर हजुरले त यस्तो काम गरिदिनु भयो हामीलाई यहाँसम्म पुर्याइदिनु भयो भने ओ मेरो ड्याडीले त यस्तो काम गर्नुहुँदो रहेछ भने अनि घरमा पनि यति भिड मान्छेहरूको काम लगाइदिनु पर्यो दाइ भन्ने यति भिड हुन्थ्यो। अनि त्यसपछि हाम्रो घरमा भन्दा पनि बाहिरको चिन्ता हुन्थ्यो कि समाजमा के भइरहेको छ, कसरी चाहिँ सहयोग गर्नु पर्यो, आफूले कमाएको पैसा पनि आफूसँग नभएको बेला पनि अरूले माग्यो भने पनि चापट्टि मागेर भए पनि उहाँले सहयोग गर्नुहुन्थ्यो। त्यस्तो मान्छेले आज बिना कारण हत्या गरियो तर किन भनेर अहिलेसम्म हामीले थाहा पाउन सकेनौँ। याद छ कि 13 दिनको दिनमा 5 दिनको दिनमा पुलिस प्रशासन आउनुभयो, पोलिटिकल लिडर्सहरू आउनुभयो, सबैजना आउनुभयो, उहाँहरूले ल अब पत्ता लाग्छ, पत्ता लागिसकेको छ भन्नुभयो। भयो त्यस्तो भन्दा भन्दा हामीहरूले वर्ष वर्षमा पनि कार्यक्रम गरिरहन्छौँ त्यो वर्ष वर्षमा कार्यक्रम गरेर बस्दा सुन्दा पनि उहाँहरूले ल अब पत्ता लागिसक्छ भन्नुहुन्छ तर खै त पत्ता लागेको हामीले न्याय पाउने होइन आखिर राम्रो समाजमा केही राम्रो काम गर्ने व्यक्तिलाई यसरी हत्या गरिन्छ भने अब हामीहरू अरू समाजमा काम राम्रो काम गर्ने व्यक्तिहरू कसरी अगाडि बढ्नुहुन्छ न्याय छ कि छैन हाम्रो देशमा अचम्मै लाग्छ म चाहिँ अब यहाँ पुलिस प्रशासनहरू अनि पोलिटिकल लिडरहरू न्यायाधीशहरूलाई देखिरहेको छु अब हामीलाई चाहिँ न्याय दिनुहुन्छ कि हामीहरू अब के गर्नु पर्यो जहिले पनि लड्नुपर्छ न्यायको लागि हुन्छ भन्नुहुन्छ आश देखाउनुहुन्छ तर खै कहिले थाहा नै छैन अब हामी त्यही पनि लडिरहनेछौँ म जस्तै मनिषा धिताल म जस्तै अरू छोरीहरूले आफ्नो बाबालाई गुमाउन नपरोस् हेमराज धिताल जस्तै मान्छे समाजमा केही गर्ने मान्छेहरू अब हत्या नहोस् भन्न चाहन्छु आज हामी पीडितहरूलाई यहाँ बोलाएर यस फ्रिडम फोरमले केही शब्द बोल्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु
बसन्ती देवी जोशी उनी स्वर्गीय पत्रकार जगत प्रसाद जोशी अर्थात जेपी जोशीकी श्रीमती हुन् जनादेश साप्ताहिक र जनदिशा दैनिकसँग आबद्ध पत्रकार जोशीको हत्या भएको हुन सक्ने र हत्या माओवादीको स्थानीय आन्तरिक कलह सम्बन्धी समाचार प्रकाशन गरेका कारण भएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ 2065 साल असोज 22 गतेदेखि जोशी बेपत्ता भएका थिए 2065 मंगसिर 13 गते जोशीको शव भेटिएको थियो अतरिया बजारबाट दिउँसै बेपत्ता भएका पत्रकार जोशीको घर नजिकैको सामुदायिक वनमा हड्डी कंकाल र परिचय पत्र फेला परेको थियो यस आधारमा उक्त कंकाल र हड्डी जोशीकै शवको भएको दावी गरिए पनि पछि डीएनए परीक्षणको रिपोर्ट फरक पाइएपछि यो घटना थप रहस्यपूर्ण बनेको छ जोशीकी पत्नी बसन्ती जोशीले घटना लगत्तै स्थानीय प्रहरीमा दुईजना विरूद्ध किटानी जारी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो घटनामा आरोपित दुवैजनाले सफाई पाएका छन् बलियो प्रमाणको अभाव बयान दिने व्यक्तिहरूको अभाव र बयान दिएका व्यक्तिहरूले व्यक्त गरेका आरोपकै आधारमा हत्यामा संलग्न भएको पुष्टि हुने आधारहरू नभएको भन्दै अदालतले उनीहरू दुवैजनालाई सफाई दिएको थियो सरकारले जाँचबुझ ऐन 2028 अनुसार अधिवक्ता उमेश गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो समितिले जोशीको हत्या भएको स्वीकार गरे पनि हत्याका सम्बन्धमा भने केही बोलेको छैन 2066 यो समितिले अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन आफ्नै श्रीमान माओवादीद्वारा मारिएपछि आफूले भोगेका विभिन्न समस्या तथा सरकार समक्ष के अपेक्षा गरिएको छ सुनौ स्वर्गीय पत्रकार जोशीको श्रीमती बसन्ती देवी जोशीबाट
मेरो बिलना भन्नु हुँदै सबैलाई पहिले भन्नु अरे के छ सबैलाई होला नत्र नभन्नु के भन्छन् उस्तै भनेर सब के छ 2065 साल असोजको महिना 22 गते हरान भएको मङ्सिर 13 गते लास भेटायो नदीको किनारमा लास के थियो एउटा हड्डी र परमाट भेटिँदाखेरि लास भेट्यो भने एक वर्षसम्म त्यो लास हामी अनुसन्धान गर्दैथ्यौँ भनेर लास ल्याएर यहीँ काठमाडौँतिर राख्नुभयो कता राख्नुभएको थियो त्यो मलाई थाहा भएन एक वर्षपछि साउनको महिना दिनुभयो एक वर्षसम्म हत्यारालाई कारवाही हुन्छ भनेर जो मैले भनेको थियो त्यही मान्छेलाई हत्यारालाई कारवाही हुन्छ भनेर त्यसलाई अनुसन्धानमा राख्यौँ भनेर एक वर्षसम्म राख्नुभयो त्यसपछि त्यसलाई के कारणमा बाहिर निकाल्यो त्यो मलाई पनि थाहा छैन यसरी निकाल्यो यस्तो गर्यो भने थाहा छैन केही छैन अनि अब आज हामीले गर्थ्यौँ हामी न्याय गर्थ्यौँ भन्थ्यौँ या न्याय दिने कस्तरी हो के हो सरकारले न्याय दिनेदेखि आसरी कति अब त 65 साल भनेपछि 65 साल त अब 12 वर्ष भइसक्यो 11 वर्ष भयो 12 लागिसक्यो 65 सालदेखि अहिलेसरी न लास छैन न सास छ भन्ने जस्तो छ त्यही हो त्यो लास अनुसन्धान गर्दाखेरि के भन्थ्यौँ हामीले 21 लाख रुपियाँ चाहिँ हाम्रो अनुसन्धानमा लाग्यो हामीले तपाईँको लास चाहिँ 25 वर्षदेखि 26 वर्षको केटा नै हो भन्ने अनुसन्धान गर्यो केटा नै हो भने त्यो लास यसरी मारेको घटना भएको भन्ने अनुसन्धान भइसकेन त्यसमा त्यही अनुसन्धान गर्यो र त्यही चैतको महिना 1 गते चाहिँ 10 लाख रुपियाँ राहत दियो राहत पत्रकार महासंघले हातमा मुखमा कालो पट्टी बाँधेर त्यो गर्दाखेरि त्यो कसै राज्यले पनि ऊ गरेन कसै सरकार निकायले गरेन पत्रकार महासंघले चाहिँ कालो पट्टी बाँधेर जानुभयो जे गर्यो पत्रकार महासंघबाट त्यो 10 लाख रुपियाँ चाहिँ राहत दियो त्यो अझ लास छैन न गाँस छ भने त्यसो केही पनि गरेन त्यही भएर पत्रकारै महासंघले ती छोरीलाई पढाइ राखिया छ त्यही संस्थाले तिनी छोरीलाई पढाइ राखिया छ अब नाइ तपाईँले यसरी गर्नुभयो, तपाईँले प्रशासनमा जानुभयो, तपाईँले वकिलद्वारा जानुभयो भन्छन् के गरेर त्यो अब भन्नु त्यो ज्ञापन पत्र कति बुझाएको मलाई त त्यो बुझाए भनेर पनि मलाई थाहा छैन, म गए पनि छैन, नगएको कुरा गएँ भन्नु हुँदैन, त्यसलाई तिनी माइसलाई बाहिर निकाल्यो। अब हामीले प्रमाणै भेटाउनु भन्दा प्रमाण भेटाउनु भनेको के थियो, माइस त्यसलाई तिन भनेर रोकेको माइस तिन हुने भनेर रोक्दाखेरि रोकेको माइस हामीलाई बोलाएर त यो होइन प्रमाण माइस भनेर निकालेखेरि पनि हामीलाई ए त्यस्तो हो भन्नेखेरि हामीलाई भन्थ्यो, त्यही माइसलाई निकाल्यो। सरकारबाट षड्यन्त्र आएछ कि भने कसै राजनीति दलबाट षड्यन्त्र आएछ कि के आफैले गरेर त्यसो न्याय चाहिँ कसैले दिलाउन सकेन, केही गरेन। अनि त्यही भएर अनि हामी के छ जीवित, दुईटा छोरी पत्रकार महासङ्घले पढाइराखिया छ, अनि एउटा भैँसी पालेर जीवित पालिया छ, अनि केही छैन, कोही छैन सहारा भन्ने जस्तो के भन्ने। त्यही हो, सबैलाई नमस्कार। अब के भन्ने धेरै भन्नु पनि छैन।
कृष्णा आचार्य उनी स्वर्गीय देवकुमार आचार्य अर्थात टी कौण्डिन्यको छोरी हुन्। खुदुनाबारी निवासी कौण्डिन्य जनदिशा दैनिक र अर्को विकल्प साप्ताहिकसँग आबद्ध पत्रकार थिए। उनी स्थानीय क्याम्पसमा प्राध्यापन पनि गर्दथे। उनलाई 2059 साउन 7 गते साँझ बुधबारबाट सेनाले पक्राउ गरेको थियो। पक्राउ परेको 24 घण्टा भित्रै उनी मारिए। भोलिपल्ट साँझ सब बुझेका परिवारका अनुसार सब प्राप्त हुँदा कौडिन्यको पुरै शरीर रक्ताम्ले थियो। आफ्नो बाबु बितेको नमिठो क्षण सुनाउँदै कृष्ण आचार्य भन्छिन्,
After listening all this story, I think it's a slap to our system, the change that we have brought, like political change that we have achieved, it's a slap. And here today, I just want to say one thing. I condemn the government for keeping us in this situation, in this humanitarian crisis, till tickets. I assume that we are not a mass here. Who has a short-term memory, who will forget our story after stepping out from this hall. Thank you.
दण्डहीनताले पत्रकार मात्र नभई हरेक नेपाली कुनै न कुनै मारमा परिरहेकै हुन्छन्। जाहेरी नलिने, मुद्दा दर्ता नगर्ने, अनुसन्धान नगर्ने जस्ता कार्यले पनि दण्डहीनताले निरन्तरता पाइरहेको छ। राज्य व्यवस्था गम्भीर भएन भने दण्डहीनताले झनै निरन्तरता पाइ नै रहन्छ। सरकार र व्यापारी मानवाधिकार प्रति संवेदनशील नरहेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा भन्नुहुन्छ,
दण्डहीनताले पत्रकार मात्रै ग्रसित छैन। यदि डाटा हेर्ने हो भने सम्पूर्ण नेपालीहरू नै कुनै न कुनै मारमा यसमा परेकै छ। अपराध हुन्छ, जाहेरी दिन जान्छ, जाहेरी लिँदैन, बल्ल बल्ल दबावले जाहेरी लिन्छ, अनुसन्धान गर्दैन, अनुसन्धान गरिहाल्यो भने मुद्दा दायर गर्दैन। त्यसको एउटा ज्वलन्त उदाहरण त अहिले चर्चित केस, म नाम नभनिकन भन्छु, कति वर्षसम्म त्यो रह्यो त थन्किएन। त्यसले गर्दा यो दण्डहीनताको वातावरण जुन अहिले छ यसलाई चिर्नलाई कसरी अगाडि बढ्ने? हामीले यतिजना मारियो भनेर डाटा मात्र प्रड्युस गरेर सुख पाइँदैन। यसलाई चिर्न अगाडि बढ्दाखेरि पत्रकार मित्रहरू जो मानव अधिकार कर्मी पनि हुनुहुन्छ, मानव अधिकार कर्मीहरूसँग एउटा संयुक्त अभियान, एउटा कुनै स्ट्राटेजी यसमा विकास गर्नै पर्दछ। म एउटा उदाहरण दिन्छु। म गत वर्ष फेब्रुअरी 28 तारिकको दिन म जेनेभामा मेरो संस्थाको साधारण सभा थियो, त्यसमा भाग लिन जाँदाखेरि 26 तारिक हाम्रा माननीय परराष्ट्र मन्त्रीज्यूले मानव अधिकार काउन्सिल संयुक्त राष्ट्रसंघमा एउटा लामो स्पिच दिनुभएको छ। त्यसमा प्रतिबद्धता जनाउनु भएको छ कि दण्डहीनताको अन्त हुन्छ, र अर्को प्रतिबद्धता के जनाउनु भएको छ भने संक्रमणकालीन न्याय व्यवस्थाको अब अन्त हुन्छ, र संक्रमणकालीन न्याय व्यवस्था अन्तर्गत संशोधन गर्नुपर्ने सर्वोच्च अदालतको आदेश बमोजिमको ऐन चाहिँ शुरू भइसक्यो। ड्राफ्ट आज पनि न त संशोधित ड्राफ्ट कतै देखिन्छ, न त दण्डहीनताको अन्त गर्ने प्रयास कतै देखिन्छ। संक्रमणकालीन न्याय व्यवस्थाका 13 वर्ष गुज्रेर एउटा पनि विवाद समाधान हुन सकेको छैन। त्यसकारण यदि राज्य व्यवस्था गम्भीर हुँदैन भने यस्तो अवस्था निरन्तर रहन्छ। दबाब दिएर हल हुन्छ भन्ने, दबाब मानेन, दबाब दिन छोड्नु हुँदैन। राम्रो मैले एउटा शिक्षा पाथे ब्याङ्ककमा 4 महिना अगाडि, उद्योग व्यवसाय र मानव अधिकारको टपिक अहिले संयुक्त राष्ट्रसंघको जल्दो बल्दो टपिक छ, र त्यहाँ मैले एउटा प्रश्न गरेका थिएँ कि मेरो मुलुकमा मानव अधिकारको कुरा गर्यो भने दुईटा वर्ग हाँस्छ, एउटा व्यापारी वर्ग के को मानव अधिकार, अर्को सरकार, तिनीहरूलाई मानव अधिकार प्रति संवेदनशील कसरी बनाउने त भन्दाखेरि मलाई जवाब चाहिँ उहाँहरूले के दिनुहुन्छ मानव अधिकारको किला ठोकिने एक दिन त यो पाल पर्छ अनि मैले एउटा जोक भने तर मेरो मुलुकमा यति बाक्लो खाल ओढेर बसेको छ कि जति किला ठोके पनि यो पाल पर्दैन त्यसकारण दण्डहीनताको अन्त गर्न राज्य संयन्त्र जबसम्म सक्रियता रूपमा राख दण्डहीनताको अन्त हुन सक्ने अवस्था चाहिँ त्यहाँ देखिँदैन हाम्रो देशमा लोकतान्त्रिक व्यवस्था छ संविधान त हामीले आफ्नै मत दिएर छानेको सरकार अब पद्धति हेर्नलाई भने लोकतान्त्रिक पद्धति नै छ सिस्टम चलि नै रहेको छ हामीहरूको राजनीतिक दर्शन चाहिँ संविधान त स्पष्ट छ र संविधानको एउटा पाठ चाहिँ म जहिले पनि तारिफ चाहिँ गर्छु किन म आफै कानून कर्मी भएको र न्यायाधीशको पृष्ठभूमिबाट आएको हुनाले संविधानमा उद्घोषित गरिएका फन्डामेन्टल राइट्सहरूलाई भन्छ मौलिक अधिकार त्यो अधिकार मानव अधिकारका धेरै अन्तर्वस्तुहरू अनुवादित रूपमा त्यहाँ छ तर के गरियो भन्दाखेरि त्यो फन्डामेन्टल राइट पनि कानून बनाएर त्यसलाई चाहिँ कार्यान्वयन गर्ने भन्यो कानून आयो 3 वर्ष पुग्न लागेन एकै दिन 16 कानून आयो सम्भव छ 16 कानून चाहिँ संसदले छलफल गरेर अनि परम्परा कस्तो कायम रह्यो भने प्रेससँग सम्बन्धित ऐन ड्राफ्ट हुने तर प्रेससँग कुनै पनि छलफल नगर्ने
दण्डहीनता विश्वभरि नै स्वतन्त्र पत्रकारिताको लागि ठूलो चुनौतीको रूपमा देखिएको छ पत्रकारहरू विभिन्न ढंगले सताइन्छन् उनीहरूलाई जेलमा हालिन्छ विभिन्न झुटा मुद्दामा फसाइन्छन् शारीरिक आक्रमण गरिन्छ त्यति मात्र होइन अपहरणपछि मारिने पनि गरेका छन् हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार संचारकर्मी तथा झुटो मुद्दामा फसाई परिवारलाई न्याय दिलाउन र पीड़कलाई कार्यवाहीको दायरामा ल्याउन सत्य तथ्य अन्वेषण गरी राज्यलाई सहयोग पुर्याउने दायित्व सरकारको हो तपाईलाई आजको पडकास्ट कस्तो लाग्यो केही सल्लाह सुझाव र जिज्ञासा छन् भने फ्रिडम फोरमको टेलिफोन नम्बर 01-410-2022 तथा इमेल मार्फत पनि सुझाव राख्न सक्नुहुन्छ आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु नमस्कार